رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله فرمان تاجدار دو عالم صلی اللہ علیہ وآلہ وسلم، اے لوگو، بے شک بروز قیامت اس کی دہشتوں اور حساب کتاب سے جلد نجات پانے والا شخص وہ ہوگا جس نے مجھ پر دنیا کے اندر کثرت سے درود شریف پڑے ہوں گے۔ صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وآلہ وسلم۔ ایک بار پھر الحمدللہ مدنی چینل پر محبت الہی یہ سلسلہ لے کر حاضر ہیں۔ اس سلسلے میں ہم اپنے ایک مقصد کو دہراتے ہیں، ایک مقصد کو لے کر چلتے ہیں کہ ہم اپنے رب کی محبت سے سرشار ہو کر زندگی گزاریں۔ اسی مناسبت سے ہم مختلف موضوعات کے ساتھ اس سلسلے کو کور کرتے ہیں، کوشش کرتے ہیں کہ جو اسباب ہیں، جو علامتیں ہیں، جو بیان کیا گیا کہ جس سے اللہ کی محبت بڑھتی ہے، اللہ کی محبت سے بندے کا قلب منور ہوتا ہے، ان علامتوں اور اسباب کو بیان کیا جائے، اور تاکہ ہم رب کی محبت سے بہت زیادہ قریب ہو جائیں اور پھر ہم دنیا اور آخرت کی سرخرو پا لیں، سرخروئی حاصل کر لیں۔ الحمدللہ ہمارے سلسلے کا فارمیٹ آپ بارہا سنتے ہیں کہ ہمارے ساتھ شرکا میں سے مولانا عدنان چشتی صاحب دامہ ذلہ کرم فرماتے ہیں، آج بھی وہ حسب سابق کرم فرما ہے۔ انشاءاللہ الکریم آج بھی ان سے ہم ایک موضوع پر محبت الہی کے تعلق سے گفتگو کریں گے، اور سب سے پہلے آج کے موضوع سے پہلے عدنان بھائی، میں وہ ایک سیدنا سہل بن عبداللہ تسری رحمت اللہ تعالی علیہ کا فرمان وہ سناتا ہوں تاکہ ہم موضوع سے قریب ہو جائیں، پھر انشاءاللہ الکریم آپ کو موضوع بتاتا ہوں۔ آپ فرماتے ہیں، یہ اللہ کے ولی ہیں، نیک آدمی ہیں، نیک شخصیت ہیں، فرماتے ہیں اللہ پاک سے محبت کی علامت قرآن پاک سے محبت کرنا ہے،
سبحان اللہ،
اور قرآن سے محبت کی علامت نبی کریم صلی اللہ علیہ وآلہ وسلم سے محبت کرنا ہے، نبی کریم صلی اللہ علیہ وآلہ وسلم سے محبت کی علامت سنت سے محبت کرنا ہے، سنت سے محبت کی علامت آخرت سے محبت کرنا ہے، اور آخرت سے محبت کی علامت دنیا سے بغض رکھنا ہے، اور دنیا سے بغض کی علامت یہ ہے کہ اس سے بقدر ضرورت لیا جائے اور اتنی مقدار لی جائے جو آخرت تک پہنچا دے۔ آج ہمارے سلسلے کا موضوع ہے محبت الہی اور قرآن پاک سے محبت، ہے نا، بہت دلچسپ موضوع۔ قرآن پاک یہ اللہ سے محبت کا گویا کہ یوں سمجھ لیجئے سب سے بڑی علامت اس کو کہا جائے، سب سے بڑی نشانی کہا جائے۔ یہ اللہ کا کلام ہے، اللہ پاک نے اپنے محبوب علیہ الصلوۃ والسلام پر یہ کلام اتارا، اور حضرت جبریل علیہ الصلوۃ والسلام اس کلام کو اللہ پاک کے حکم سے اللہ پاک کے آخری نبی صلی اللہ علیہ وآلہ وسلم کی بارگاہ میں لے کر آتے رہے، اور یوں قرآن پاک نازل ہوا۔ یہ اللہ پاک کا کلام ہے، اور اس کے ذریعے بندہ رب سے قریب ہو جاتا ہے، اس کی تلاوت کر کے اس سے قریب ہو جاتا ہے۔ ہم نے پچھلے سلسلوں میں بھی عدنان بھائی ایک بات کی تھی، کسی نے اللہ کا دیدار کیا خواب میں اور پوچھا کہ اور زیادہ قریب تقرب مل جائے، اس طرح کر کے کوئی بات تھی، تو یہی بتایا گیا کہ قرآن کو، قرآن کی تلاوت کرو، قرآن کی تلاوت میں کثرت کرو۔ تو آج ہمارا ایک معاشرے کا المیہ ہے کہ اور بہت ساری چیزوں کے لیے ٹائم ہے، وقت ہے، اللہ سے محبت کا دعویٰ بھی ہے، اور الحمدللہ ہم مسلمان ہیں، ہماری یہ مطلب علامت ہے، ہماری یہ شناخت ہے کہ ہم اپنے رب سے محبت کرتے ہیں، اس کے محبوب سے محبت کرتے ہیں۔ اللہ اس محبت میں ہمیں بڑھاوا نصیب فرمائے، تو لیکن اس کی علامتوں کی طرف نہیں جاتے، جیسے قرآن پاک سے محبت کرنا۔ اب یہ اتنے بڑے بزرگ ہیں، صاحب عبداللہ تسری رحمۃ اللہ علیہ، اب ان کی بات کی جائے تو انہوں نے اپنی زندگی کا نچوڑ بیان کیا کہ بھائی زندگی جو نیکیوں میں بسر کی تو اس میں سب سے بڑی علامت کے طور پر جو چیز نظر آئی ہے وہ یہی ہے کہ جو بندہ اپنے رب سے محبت کرتا ہے وہ قرآن سے لازماً محبت کرے گا.
بالکل
کیا فرمائیں گے؟
بالکل ایسا ہی ہے جی کہ قرآن مجید سے محبت جو ہے یقیناً اللہ تبارک تعالیٰ کی محبت کے تقاضوں میں سے ہے کہ بندہ اللہ تبارک تعالیٰ کی ذات کے ساتھ محبت کرے. دراصل قرآن مجید فرقان حمید کی محبت اللہ تبارک تعالیٰ ہی کی محبت ہے, اور یوں کہہ لیں کہ یہ ایک ذریعہ بھی ہے اور تقاضا بھی ہے. یعنی جو تلاوت قرآن کرتا ہے, قرآن مجید کی خدمت کرتا ہے, اللہ تبارک و تعالیٰ کا محبوب بن جاتا ہے, اور جو اللہ کریم سے محبت کرتا ہے تو پھر اس محبت کا تقاضا یہ ہے کہ قرآن سے محبت کی جائے, قرآن مجید کو سمجھا جائے, تلاوت کی جائے کثرت کے ساتھ. دیگر جو قرآن مجید فرقان حمید کے حوالے سے بزرگان دین کی خدمات ہمیں ملتی ہیں وہ سب کا سب بھی یہی اللہ تبارک تعالیٰ سے محبت کا تقاضا ہے. دراصل قرآن چونکہ اللہ تبارک تعالیٰ کا کلام ہے, اور جب بندے کو اللہ تبارک تعالیٰ سے محبت ہوتی ہے تو جو اس سے نسبت رکھنے والی شے ہے بالخصوص اس کا کلام, اور کلام ایسا کہ اللہ اکبر, جس کی فصاحت, بلاغت اور جس کی نورانیت, روحانیت, اور جس کے اندر یوں کہہ لیں کہ سب رتب و یابس کا بیان بھی ہے, دیگر اور چیزیں بھی ہیں, ماضی کے حال بھی ہیں, مستقبل کی خبریں بھی ہیں, پھر اللہ تبارک تعالیٰ کی عظمت کا بیان بھی ہے اس کے اندر. جب بندہ اس کو پڑھتا ہے تو پھر جسے وہ لذت اور چاشنی نصیب ہوتی ہے, دراصل یہ اس وقت نصیب ہوتی ہے جب بندے کا دل صاف ہوتا ہے.
اللہ,
اور دل صاف ہوتا ہے پھر بندہ تلاوت قرآن کرتا ہے, قرآن مجید کو پڑھنے کی سمجھنے کی کوشش کرتا ہے, تو یقیناً اللہ کریم کی بارگاہ میں مقام و مرتبہ پاتا ہے. حضرت انس بن مالک رضی اللہ تعالیٰ عنہ ارشاد فرماتے ہیں, فرماتے نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم نے فرمایا, کچھ لوگ وہ ہیں جو اللہ تبارک تعالیٰ کے اہل ہیں, جو اللہ والے ہیں. تو نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم سے صحابہ کرام علیہ مردوان نے عرض کی, من ہم یا رسول اللہ, یا رسول اللہ وہ کون ہے؟ تو نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ارشاد فرمایا, فرمایا ہم اہل القرآنی اہل اللہ, ارشاد فرمایا وہ اہل قرآن ہیں جو قرآن کی تلاوت کرنے والے ہیں. فرمایا یہ اہل اللہ ہے اور یہی اللہ کے خاص بندے ہیں.
اللہ,
تو جو قرآن مجید فرقان حمید کی تلاوت کرنے والے ہیں, قرآن مجید سے ایک تعلق رکھنے والے, تعلق یہی ہے کہ بندہ قرآن کی تلاوت کرے, اس پر عمل کرے, اس کو سمجھنے کی کوشش کرے کہ اللہ تبارک تعالیٰ نے میرے لیے کیا حکم ارشاد فرمایا ہے, اس کے حلال کو حلال جانے, حرام کو حرام جانے. دراصل قرآن مجید فرقان حمید کو بھیجنے کا مقصد یہی تھا, نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم پر نازل کرنے کا بھی. اور پھر قرآن مجید فرقان حمید سے محبت جو ہے وہ بندے کو ایک یہ بھی یوں کہہ لیں, جب اس طرف ذہن جاتا ہے کہ یہ میرے رب کا کلام ہے, تو یہ بات ہی اتنی ذوق افزا ہے کہ پھر ہم دیکھتے ہیں کہ وہ بزرگان دین کہ جن کے شب و روز تلاوت قرآن میں بسر ہوا کرتے تھے, دراصل وجہ یہ ہے کہ وہ اس کی چاشنی اور لذت کو محسوس کر لیا کرتے تھے کہ میرے رب کا کلام ہے, اور اس بات میں اس قدر چاشنی ہے. تو پھر جب وہ قرآن پڑھا کرتے تھے تو پھر ہوتا یہ تھا کہ راتیں چھوٹی پڑ جایا کرتی تھی, لیکن تلاوت قرآن سے ان کے دل جو ہے وہ بھرا نہیں کرتے تھے.
سبحان اللہ. یعنی یوں کہا جائے کہ ہمارے اسلاف کی سیرت کا مطالعہ کرتے ہیں تو رب سے محبت کرنے والے تو تھے ہی, اور یہ اتنی اہم ترین بات آپ نے کی کہ ایک محب کے لیے جو محبت کرنے والا ہے اس کے لیے یہ بات اتنی ذوق افزا ہے, اتنی ایمان افزا ہے, ایمان کو ترقی دینے والی ہے کہ یہ میرے رب کا کلام ہے. یعنی اتنی بات کافی ہے محب کے لیے جو محبت کرتا ہے کہ یہ میرے رب کا کلام ہے, جس رب سے میں محبت کرتا ہوں یہ اس کا پاکیزہ کلام ہے. اور ہمارے اسلاف کی بات کر رہے ہیں کہ کتنا کثرت سے قرآن پاک پڑھتے تھے, تلاوت قرآن کے اگر ان کے واقعات جو آپ فرما رہے تھے کہ اس کی فصاحت, بلاغت اور دیگر چیزوں کو آپ نے بیان کیا, اگر صرف اسی انہی موضوعات کو لے لیا جائے تو یہ سارے موضوعات پورا پورا ایک سلسلہ اور پورا پورا ایک پروگرام ہو, لیکن ہم آج محبت الہی میں اپنے اندر کی سر اصلاح کریں, اپنے باطن کی اصلاح کریں. جیسے بعض اوقات کہتے ہیں نا اطرم بھائی کہ دل نہیں لگتا, یعنی قرآن پاک کی تلاوت میں کرنا چاہتا ہوں. الحمدللہ میں مدنی چینل دیکھتا ہوں, مجھے الحمدللہ گاہے بگاہے اس بات کی طرف ترغیب ملتی رہتی ہے. امیر اہل سنت اپنے مدنی مذاکروں میں اور دیگر بیانات کے ذریعے ہمیں مبلغین اس بات کی ترغیب دیتے رہتے ہیں کہ قرآن پاک کی تلاوت کی جائے، روزانہ رات کو سورہ ملک پڑھا جائے، روزانہ رات کو سورہ واقعہ کی تلاوت کی جائے، یاسین شریف کی تلاوت کی جائے، اور دیگر صورتوں کے ساتھ ساتھ قرآن پاک کا ایک پارہ، دو گھنٹے، ایک گھنٹہ، کچھ نہ کچھ وقت دیا جائے۔ اب میرا ذہن بن رہا ہے کہ الحمدللہ میں مجھے قرآن پاک پڑھنا ہے، لیکن دل نہیں لگتا، طبیعت مائل نہیں ہوتی۔ وہ ہمارے اسلاف کی باتیں کرتے ہیں، ہمارے اسلاف تو وہ اللہ والے تھے، وہ تو راتوں کو جاگ کر گزارا کرتے تھے، عبادت کرتے تھے، ہمارا دل نہیں لگتا۔ اس پر کیا ہم مطلب مدنی چینل کے ناظرین کو ایسا کیا نقطہ ہے یا ایسی کیا بات ہے جو ان کو بیان کی جائے کہ ہمارا اگر دل نہیں لگتا تو ہم یہ چیز اختیار کر لیں انشاءاللہ ہمارا دل لگے گا؟
دراصل کسی چیز کی اہمیت جو ہے نا جی، وہ انسان کو اس کا گرویدہ یا شوقین بنا دیتی ہے۔ جیسے اس کو یوں سمجھیں، ہمارے معاشرے میں جیسے ابھی آج کل ایک یوں کہہ لیں نوجوانوں میں جو رائج ہے، مدین چینل کے ناظرین بھی جانتے ہوں گے، بعض نوجوان ایسے ہیں کہ جو رات بھر موبائل یوز کرتے ہیں، انٹرنیٹ دیکھتے رہیں، کوئی گیم کھیلنے لگ جاتے ہیں۔ بعض گیمز ایسی ہیں جن کے بارے میں یہ ہے کہ اگر آدمی ایک دفعہ لگ گیا نا تو پھر وہ گھنٹوں گزر جانے کا اس کو احساس نہیں ہوتا، رات رات بلکہ کئی کئی دن تک مسلسل جاگ جاگ کر وہ اس کے اندر کھیل کے اندر مگن ہے۔ وجہ کیا ہے؟ وجہ یہ ہے کہ اسے وہ لذت اور یوں کہہ لیں کہ وہ اس کے اندر ایک جو کیفیت اسے مل گئی ہے، اگرچہ وہ اس کے دنیا میں بھی کام آنے والی نہیں، آخرت میں بھی کام آنے والی نہیں، لیکن یہ صرف ایک مثال کے طور پر ہے۔ جیسے اس بندے کو وہ گیم، وہ جو موبائل تھا یا انٹرنیٹ، اس کی ایسی لت لگ گئی ہے یوں کہہ لیں، اسے ایسا اس کے اندر مزہ آ رہا ہے کہ اب وہ نہ رات گزرنے کا احساس ہو رہا ہے، نہ دن کا، نہ بھوک کا، نہ پیاس کا، بیٹھا ہے تو بیٹھا ہی رہا ہے، بیٹھا ہی رہا ہے، اور گھنٹوں گھنٹوں گزار دیے۔ جب یہ ایک غلط کام، گناہ، بعض وقت گناہ ہوتا ہے، بعض وقت گناہ نہیں ہے لیکن فضول ضرور ہے، جس بندے کو گناہ کے اندر ایسی لذت مل جائے، اللہ نہ کرے، اللہ کریم بچائے، کہ وہ پھر گھنٹوں اور دن گزر جانے کا احساس نہیں ہوتا، یہ تو رب کی ناراضی والا کام ہے۔ تو جو رب کی رضا والا کام ہے اس میں چاشنی اور حلاوت کیسی ہوگی؟ پھر جس کو مل جائے، پھر ہوتا یہ ہے کہ وہ 40-40 سال گزار دیتے ہیں، پھر وہ عشاء کے وضو سے فجر کی نماز بھی ادا فرما رہے ہوتے ہیں اور سارا سارا قرآن ایک ایک رات میں ختم بھی کر لیتے ہیں۔ وجہ یہ ہے کہ انہیں وہ لذت و چاشنی نصیب ہو جاتی ہے کہ پھر وقت گزرنے کا احساس نہیں ہوتا بندے کو، اور آدمی کی لو، اس کی توجہ جو ہے نا، اسی کلام کی جانب اور اس کلام کے خالق و مالک کی جانب لگی ہوتی ہے۔ تو ہمیں اہمیت پیدا کرنی ہے اپنے دل کے اندر کہ یہ میرے رب کا کلام ہے، قرآن مجید ہے، فرقان حمید ہے۔ اس کے پڑھنے سے دیکھیں، اگر ظاہری طور پر دیکھا جائے تو جس چیز سے آدمی کو نفع ہوتا ہے نا، فائدہ ہوتا ہے، تو آدمی اس کی طرف متوجہ ہوتا ہے۔ تو اگر قرآن مجید، فرقان حمید کو اس اعتبار سے دیکھا جائے تو میری آخرت کا نفع ہے، دنیا کا نفع تو ہے ہی ہے، لیکن آدمی اس چیز کی اہمیت کو زیادہ سمجھتا ہے جس کے اندر زیادہ نفع ہو۔ یعنی آپ کے مستقبل کے اندر، یہ ایک مثال کے طور پر اس کو یوں سمجھ لیجیے، ایک جائز پرائز بانڈ ہے جو آپ کو مستقبل، یہ جی کبھی نہ کبھی کھل جائے گا، آدمی سنبھال کے رکھے گا کہ یار آج نہیں تو کل، کل نہیں تو پرسوں، مستقبل میرے کام آئے گا یہ۔ تو دنیاوی اعتبار سے ہم ان چیزوں کو اہمیت دیتے ہیں جو ہمارے آگے چل کے مستقبل میں کام آنے والی ہیں۔ آج کا قرآن پڑھا ہوا قبر میں کام آئے گا، آج کا تلاوت قرآن کیا ہوا کل بروز قیامت آپ کے کام آئے گا، کل بلندی درجات کا ذریعہ اور سبب بنے گا، اللہ تبارک تعالیٰ کی بارگاہ میں مقام و مرتبہ دلائے گا آج کا پڑھا ہوا۔ لہٰذا آج محنت کر لیں، آج اپنے دل کو اس جانب لگا لیں گے تو انشاءاللہ الرحمن ہماری دنیا بھی اچھی ہوگی قرآن کی برکت سے، اور آخرت بھی اچھی ہوتی چلی جائے۔
آپ نے بات کی اللہم آنس وحشتی فی قبری، ہم جو قرآن پاک کا ختم ہوتا ہے تو اس کے بعد جو ہے وہ ہاتھ اٹھا کر دعا کرتے ہیں، اس میں یہی ہے کہ اے اللہ میرے قبر میں جو مجھے وحشت ہوگی نا، مدنی چینل کے ناظرین تھوڑا غور کریں کہ جب ہم قبر میں جائیں گے نا تو وہ اندھیرا ہوگا، جنہوں نے تدفین میں لوگوں کو جا کر دفنایا ہے وہ انہوں نے دیکھا ہوگا، جو مرد حضرات جاتے ہیں کہ وہ جب قبر کو بند کیا جاتا ہے تو وہ بڑے بوڑھے اور نوجوان بھی کھڑے ہو کر دیکھ رہے ہوتے ہیں، وہ وہاں سے گورکن کو کہہ رہے تھے وہاں سے سیل تھوڑی سی کھلی ہوئی ہے، وہ اس کو تھوڑا لیپ کر دیں، تھوڑی سی اس میں لپائی کر دیں تاکہ وہ بند ہو جائے۔ یعنی ہم ظاہری طور پر سارے جو کونے ہیں، ساری جو روشنی پہنچانے والی، ہوا پہنچانے والی چیزیں ہیں، ان سب کو بند کر دیا جاتا ہے جو شریعت کا حکم ہے، اب اس پر عمل کر کے ہم منو مٹی تلے اس کو داب کر چلے گئے، اب اس نے اپنی قبر میں جو پہنچا ہے उसको तो जाहिर है हम यहाँ भी रहते हैं तो दो एक के साथ हमारी अलग से अलग रहती है, तो हम कंपनियां देते हैं एक दूसरे को कि यार इससे मेरी कंपनी मुझे अच्छी लगती है, मुझे अगर बाहर का सफर करना है तो उस सफर में मुझे अंदाजा होना है कि यार मेरे साथ वो अदनान भाई होंगे ना, तो थोड़ी दीनी बातें भी होती रहेंगी, थोड़ी बातें सीखने को मिलेंगी, समझने को मिलेंगी, तो चार इनकी कंपनी के साथ मैं हैदराबाद तक का सफर करूंगा तो मुझे बहुत कुछ सीखने को मिलेगा। अब जब कब्र में जाएंगे तो वो वहशत होगी, वो उनसियत पहुंचाने वाली चीजें जो दुनिया में उनसियत पहुंचाती हैं जिसकी वजह से दिल माइल रहता है वो कहाँ होंगी। तो वो हम दुआ करते हैं अल्लाहुम्मा आनिस वहशती फी कब्री, अल्लाहुम्मा रहमनी बिल कुरानिल अजीम वजअलहु ली इमामन व नूरन व हुदन व रहमा। फिर इसके बाद वो दुआ है अल्लाहुम्मा ज़क्किरनी मिन्हुमा नसीत वअल्हिमनी मिन्हुमा जहिल्त वरज़ुक़नी तिलावतहु आना अल-लैल व आना अन-नहार वजअलहु ली हुज्जतन या रब्बल आलमीन। यानी ये दुआ जो मैंने पढ़ी है ये ख़त्म पर कुरान पाक के ये पढ़ी जाती है कि अल्लाह मेरी कब्र में जो वाशत हो इस कुरान के जरिए मुझे उनसियत अता फरमा, ये कुरान मेरा मुनीस और मददगार हो जाए।
जब बंदा तिलावत कुरान करता रहता है ना जी, हजरत अबू तारिक मक्की रहमतुल्लाह ताला अलैह आप इरशाद फरमाते हैं बाज़ औक़ात इब्तिदा में बंदे का जो है वो दिल नहीं लग रहा होता तो बाज़ औक़ात यूं कह लें कि उकताहट वाली भी कैफियत हो जाती है, लेकिन बंदे मोमिन को चाहिए कि वो तिलावत करता रहे करता रहे। एक बुजुर्ग रहमतुल्लाह ताला का जिक्र फरमाते हैं वो खुद बयान करते हैं कि मैं कुरान करीम की तिलावत किया करता था मगर उसकी हलावत नहीं पाता था। फरमाते हैं मैं तिलावत करता रहा फिर एक वक्त वो आया, अब मेहनत जो है ना वो रायगा नहीं जाती बंदे की, और फिर कुरान मजीद में भी है वल्लदीन जाहदू फीना लनहदीयन्नहुम सुबुलना, जो अल्लाह करीम की तरफ आने की कोशिश करता है तो अल्लाह पाक उसके लिए रस्ते आसान फरमा देता है। इस पर बहुत सारे वाकियात और बहुत कुछ है। इस पर फरमाते हैं कि एक वक्त वो आया कि मेरी कैफियत ये हो गई गोया यूं महसूस होता कि मैं नबी करीम सल्लल्लाहु ताला अलैहि वालिही वसल्लम को सहाबा किराम के सामने तिलावत करते हुए सुन रहा हूँ। ऐसी इतनी तिलावत की कि अब कैफियत ये हो गई। फरमाते हैं कि इसके बाद फिर एक दर्जा मजीद बुलंद हुआ। फरमाते हैं कि फिर जब मैं तिलावत करता तो यूं लगता कि अल्लाह के महबूब सल्लल्लाहु ताला अलैहि वसल्लम पर नुज़ूल वही के वक्त हजरत जिब्राइल अमीन अलैहि सलाम से कुरान करीम सुन रहा हूँ, ऐसा ज़ौक नसीब हुआ। और फिर फरमाते हैं कि इसके बाद अल्लाह तबारक ताला ने मुझे एक और मकाम अता फरमाया, इसके बाद अल्लाह करीम ने ऐसा मकाम अता किया कि अब तिलावत करता हूँ तो लगता है कि अल्लाह करीम से कुरान सुन रहा हूँ। बस इस मकाम पर मैंने जो नेमत और लज्जत पाई है उसके लिए हर दम बेकरार रहता हूँ। तो बंदा जब पढ़ता रहता है ना कुरान मजीद फुरकान हमीद तो फिर दर्जात बुलंद होते रहते हैं और अल्लाह करीम की मार्फत मोहब्बत बढ़ती रहती है, और फिर कुरान मजीद फुरकान हमीद का जो ज़ौक है ये उस बारिश की तरह है जब बंदा दिल के अंदर नबी पाक अलैहि सलाम की मोहब्बत है, अल्लाह पाक की मोहब्बत है, कुरान की मोहब्बत है, अब वो जो बारिश बरस रही है ना तो अब ईमान में इजाफा हो रहा है। इजाफा बही तौर के वो ज़ादत हुई ईमान उसका जो है वो मजहर जो है बंदे को नजर आ रहा होता है, हलावा चाशनी और अल्लाह तबारक व तआला की मोहब्बत, फिर दिल भरता नहीं है बल्कि तिलावत करता चला जाता है बंदा। फिर होता यह है जैसे हजरत बहाउद्दीन ज़करिया मुल्तानी रहमतुल्लाह ताला अलैह आपके बारे में एक दफ़ा कुछ मुरीदीन के साथ बैठे हुए थे तो तिलावत कुरान की बात हुई, आपने फरमाया भाई कोई ऐसा आदमी है कि जो अभी दो रकत नफल पढ़े और उसमें कुरान मजीद की तिलावत कर दे ऐसे बैठे बैठे। फरमाते हैं भाई कोई आदमी खड़ा हो और दो रकत नवाफिल पढ़े और पूरा कुरान उसमें ख़त्म कर दे, फिर खुद ही खड़े हुए और आपने नीयत बांधी दो रकत नवाफिल की, एक रकत में पूरे का पूरा कुरान मजीद मुकम्मल कर दिया, चार सिपारे और भी पढ़ दिए और फिर दूसरी रकत में कुलवल्ला शरीफ पढ़ के नमाज को मुकम्मल फरमाया। तो ये जौक जब बंदे को ऐसा मिल जाता है ना तो फिर होता यूं है कि इधर बंदा तिलावत शुरू करता है और फिर वो करता ही चला जाता है, रात गुजर जाती है, दिन गुजर जाता है, घंटे जो है वो बीत जाते हैं और बंदा उकताहट का शिकार नहीं होता।
हमारे बुजुर्गों के ये वाकयात जो सुन रहे हैं इस पे बाज़ औक़ात कोई जो जहन बनता होगा कि ये कैसे होता होगा पूरा कुरान एक साथ एक रकत में और पूरी रात कुरान पाक की तिलावत। तो आपने जो मिसाल दी ना वो मोबाइल के जरिए सारी सारी रात गेम खेल रहे हैं और उसमें जो माज़ अल्लाह जो फजूलियात खुदा न खास्ता गुनाहों की तरफ जा रहा है तो उसमें जो माज़ अल्लाह अल्लाह हम सबको बचा कर रखे इसे ही समझने समझाने के लिए अर्ज किया जा रहा है कि उसमें जो लज्जत वो पा रहा है उसकी रात गुजर रही है, वो देखेगा तो सुबह हो गई चलो अब सो जाते हैं सुबह काम पर जाना है, लेकिन इससे ज्यादा हलावत और मिठास उन असलाब को जो है उन शख्सियात को कुरान पाक की तिलावत में मिला करती थी कि पूरा पूरा कुरान और फिर हाफ़िज़ा भी मजबूत हिफ्ज किया हुआ है तो फिर उसको यानी दोहराई उसको पढ़ना पढ़ाना सुनना सुनाना। हमारा तो ये है कि मदनी चैनल के नाज़रीन इस बात की तरफ ज़रूर गौर कीजिएगा जो बारहा तवज्जो दिलाई गई होगी कि हमारा स्टेटस हम जो सोशल मीडिया इस्तेमाल करते हैं लास्ट सीन आता है कि वो 15 मिनट पहले इन्होंने जो है ना वो उस स्टेटस को देखा या 15 मिनट पहले इस सोशल मीडिया की इस अकाउंट को इन्होंने खोला है या 12 मिनट में 15 मिनट तो ज़्यादा कह रहा हूँ शायद ये दो दो तीन तीन मिनट का फासला ही नज़र आता होगा। लेकिन हम इस बात पर गौर करें कि कुरान कब सीन किया था, कुरान कब खोला था हमने, कुरान की तिलावत कब की थी। हम माह रमज़ान में पढ़ते हैं और वो भी जिसको अल्लाह तौफीक दे जिसको नसीब हो, और वैसे कुरान पाक की तिलावत से न शगफ है ना उसकी तरफ हमारा ज़ोक बनता है ना शौक बनता है। ये सिलसिले प्रोग्राम भी हम कर रहे हैं, हमारी ये नीयत हो कि आज मैं इस प्रोग्राम से ये लेकर जाऊंगा कि मुझे रोज़ाना कुरान पाक की कुछ ना कुछ तिलावत ज़रूर करनी, वरना ऐसा ना हो कि हम इस दुनिया में वो एक वाकया सुनते थे जो कुरान कोई बुढ़िया थी जिसका बेटा बाहर मुल्क में था, वो वहाँ से हर बार जो है मनी ऑर्डर भेजता था, कुछ रकम जो है चेक की सूरत में भेजता था, जब वो उसके पास पहुँचता वो समझती पता नहीं कोई बेटे ने मकतूब लिखा है ख़त लिखा है, वो उसको संभाल कर रख देती और फिर बाद में जाकर पता चला कि ये तो जो है वो बेटा इनको जो है ना रकम भेजा करता था। तो अब वो अल्लाह का कलाम है, हम इसको पढ़ते कितना है, खोलते कितना है, इसकी तिलावत तर्जमा तफसीर इसको समझते कितना है, इसके अहकाम पर कितना अमल करते हैं।
अदीब भाई ये जो कुरान मजीद फुरकान हमीद के हवाले से है, दरअसल जब हम अपना ताल्लुक बना लेंगे कुरान मजीद के साथ कि मुझे रोजाना कुछ ना कुछ कुरान पढ़ना है, कुछ ना कुछ थोड़ा वक्त, देखें 3 आयात का वक्त मिलता है 3 आयात पढ़ें, लेकिन रूटीन के साथ पढ़ें, रोजाना पढ़ें, इंशाल्लाह रहमान आपको जौक भी नसीब होगा और फिर आहिस्ता आहिस्ता कैफियत बनते 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 एक वक्त वो आएगा कि आप रोजाना एक एक सिपारा या आधा सिपारा जो है वो तिलावत करने वाले बन जाएंगे। और फिर एक मकाम वो आता है कि बंदा जब कुरान पढ़कर सैर नहीं होता, इसकी वजह क्या है, हजरत सैयदना उस्मान गनी रज़ी अल्लाह तआला से फरमाते कि अगर दिल पाक हो जाए तो लोग तिलावत कुरान से कभी सैर ना हो, दिल ना भरे। लेकिन बात यह है कि हाँ हमारे दिलों के अंदर क्या है, हर बंदा जो है वो गौर करे, मेरे दिल के अंदर दुनिया की मोहब्बत है, माल की मोहब्बत है, औलाद की, मतलब दुनिया की आसाइशों की मोहब्बत है, लेकिन मेरे रब के कलाम की, अल्लाह के महबूब सल्लल्लाहु अलैहि वसल्लम की, अल्लाह तबारक तआला की कितनी मोहब्बत है, हर बंदा गौर करे। हजरत सैयदना साबित बुनानी रहमतुल्लाह तआला इरशाद फरमाते हैं, फरमाते हैं मैंने 20 साल तक कुरान करीम में मुशक्कत उठाई, 20 साल तक पढ़ते रहे, मुशक्कत उठाते रहे, बर्दाश्त करते रहे, फरमाते अब 20 साल हुए इससे लुत्फ अंदोज हो रहा है। तो मुशक्कत देखे हजरत साबित बुनानी रहमतुल्लाह ताला अलैह को मुशक्कत उठाना पड़ी, फरमाते 20 साल तक मुशक्कत की है और अब 20 साल से मजे कर रहा हूँ, कुरान से लुत्फ अंदोज हो रहा हूँ। इसी तरह फरमाते हैं कि यानी यूं हमारे बुजुर्गान दीन का जो अंदाज है, तो अगर इब्तदा में पढ़ने में मुशक्कत भी होती है तो कोई बात नहीं, बंदा जो है वो अपने दिल को इस तरफ मायल करके रखे, कोई बात नहीं, अल्लाह करीम जो है वो मुश्किल के बाद आसानी फरमाने वाला है। मेरा काम यह है कि मैं कुरान समझने की कोशिश करूं, पढ़ने की कोशिश करूं, अल्लाह करीम आसान फरमा देगा।
हकीकी मुहिब कुरान अगर कहा जाए तो ये साबित बुनानी रहमतुल्लाह अलैह के वाकयात हम पढ़ते हैं सुनते हैं। अमीर अहले सुन्नत ने अपने रिसाले में इब्तदाई इन्हीं के वाकयात से की है कि साबित बुनानी रहमतुल्लाह तआला अलैह कुरान से बड़ी मोहब्बत करते थे, बड़ा लगाव रखते थे और फिर अल्लाह पाक ने इनको मकाम और मर्तबे भी अता किए। और इसी के साथ साथ अगर हम दूसरे बुजुर्गान दीन की इस सीरत का मुताला करते हैं, हम अभी हाल के अपने बुजुर्ग मुफ्ती फारूक रहमतुल्लाह तआला अलैह की बात करें, रोजाना एक मंजिल पढ़ा करते थे, एक मंजिल यानी ये कोई मुख्तसर वो नहीं है कि हम कहें कि आधा पारा पढ़ लिया तो एक मंजिल काउंट हो गई, नहीं, कुरान पाक जैसे 30 पारों पर मुश्तमिल है ना, इसी तरह कुरान पाक 7 मंजिलों पर मुश्तमिल है, यानी यूं समझ लीजिए कि 5-5, 6-6 पारों की एक एक मंजिल करके ये 7 दिन में कुरान पाक खत्म करने वाला जो है ना वो एक मंजिल की तिलावत करता है। अब वो 6 पारे 7 पारे पढ़ना, यानी ये ऐसा नहीं है कि हमने अभी स्टार्ट लिया और आधे घंटे में 6 पारे हो गए, तो हाफिज कुरान भी आधा आधे घंटा एक एक पारे में इनका लग जाता है। تو جو قرآن سے محبت کرنے والے ہیں ان کو ایسی چاشنی ملتی ہے، ایسی لذت ملتی ہے۔ ہمارے غوث اعظم شیخ عبد القادر جیلانی رحمت اللہ تعالیٰ علیہ کی بات کی جائے تو 15 سال تک آپ نے روزانہ رات کو ایک قرآن پاک ختم کیا، روزانہ رات کو،
سبحان اللہ۔
یعنی یہ کوئی معمولی بات تو نہیں ہے نا
جی.
ہم تو یعنی 15 منٹ ایک قرآن پاک کے ایک پارے کو نہیں دے پا رہے ہیں، ہم تو 15 منٹ قرآن پاک کی تلاوت کے تعلق سے اپنا وقت نہیں نکال پا رہے ہیں، ہمارے پاس دنیا کے کام کاج کے لیے بہت سارا وقت ہے۔ قرآن پاک کو وہ سمجھا کرتے تھے، اس پر عمل کیا کرتے تھے، اس کے مطابق زندگی گزارنے کی کوشش کرتے تھے۔ امیر اہل سنت کو اللہ پاک سلامت رکھے، آپ نے جو ہمیں نیک اعمال کا وہ ایک تحفہ دیا ہے، اس تحفے میں بھی ہمیں اس بات کی ترغیب دلائی جا رہی ہے کہ آپ روزانہ قرآن پاک کی تلاوت کریں، 3 آیتوں کی تلاوت کریں، اس کا ترجمہ پڑھیں، اس کی تفسیر پڑھیں، تفسیر سیرات الجنان سے اس کا تلاوت کریں، تو آپ کا علم بھی بڑھے گا اور پھر قرآن سے آپ کی رغبت بھی بڑھے گی۔ وہ لوگ کیسے تھے، قرآن پاک میں اللہ پاک نے ان کے اوصاف بیان کیے ہیں کہ قرآن کی تلاوت سے ان کے ایمان کی، جو آپ نے فرمایا کہ ان کی ایمان کی زیادتی ان کو ملا کرتی تھی، اور پھر وہ ان کے رونگٹے کھڑے ہو جاتے تھے، تقشعر جلود الذین یخشون ربهم ثم تلین جلودهم وقلوبهم الى ذکر اللہ، یعنی وہ ان کے رونگٹے کھڑے رہتے تھے، وہ ڈرا کرتے تھے، اللہ سے اللہ کا خوف ان کے دل میں تھا، اللہ سے محبت ان کے دلوں میں تھی، اور آج ہماری جو حالتیں ہیں وہ ہمارے سامنے ہیں۔ تو یہ ہم مسلمان ہیں، اور مسلمان کا تو اس کو تو بھیجا گیا عبادت کے لیے، اس کو تو اطاعت کے لیے رب کی یہ اللہ پاک نے پیدا کیا ہے، اور وہ اپنے رب کی اطاعت اور اس کی بندگی سے، اس سے محبت کے تعلق سے پیچھے ہٹے، دور ہوتا جائیں، یہ تو مسلمان کا چھیوا نہیں ہے۔ مسلمان کو تو رب کی محبت سے ایسا سرشار ہونا چاہیے کہ اس کا تعلق قرآن پاک سے اتنا مضبوط ہو کہ اس کو ایسا نہ ہو کہ وہ قرآن پاک کبھی کبھی کھولتا ہو، بلکہ قرآن پاک کی تلاوت میں اس کو مزہ آتا ہو۔ تو اس تعلق سے بھی جو ہے نا ہمیں ان چیزوں کو سمجھنا چاہیے، اور ہمارے اسلاف کے واقعات جو ہمارے عدنان بھائی فرما رہے تھے کہ وہ واقعات جو ہے وہ ہمارا شوق بڑھاتے ہیں، ہماری یعنی اس میں رغبت بڑھتی ہے کہ ہم قرآن پاک کی تلاوت کثرت سے کیا کریں، روزانہ کچھ نہ کچھ تلاوت کا ایک معمول بنائیں۔ اور قرآن پاک کی بعض صورتیں تو وہ ہیں کہ جس پر اللہ پاک کی طرف سے بہت سارے انعامات ہیں، بہت ساری اللہ پاک کی طرف سے اس پر نوازشات ہیں، تو اس کو بھی پڑھنے کا ایک معمول بنانا چاہیے۔
سبحان اللہ، سبحان اللہ۔ یقیناً اللہ تبارک و تعالیٰ کی محبت پانے کا، جیسے پہلے بھی ذکر کیا تو حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ سے بھی ہے، آپ فرماتے ہیں کہ تم میں سے ہر ایک پر لازم ہے کہ وہ صرف قرآن کریم کے متعلق ہی کسی سے سوال کیا کرے۔ فرماتے ہیں اگر وہ قرآن کریم سے محبت کرے گا تو وہ اللہ عز و جل سے بھی محبت کرنے والا ہوگا، فرماتے ہیں اور اگر قرآن کریم سے محبت نہ ہوگی تو اسے اللہ عز و جل سے بھی محبت نہ ہوگی۔ تو یقیناً اللہ تبارک تعالیٰ کی محبت پانے کا بہترین ذریعہ تلاوت قرآن ہے، قرآن سے محبت ہے، اور قرآن سے محبت جیسے ہم زبانی محبتوں کے دعوے کرتے ہیں، یہ مطلب نبی پاک علیہ السلام کی ذات کے ساتھ محبت ہے، لیکن اطاعت فرما برداری کا ذہن نہیں بنتا، حضور کی سنتیں اپنانے کا ذہن جو ہے وہ نہیں بناتے ہم، ایسے ہی اس معاملے کے اندر بھی کوتاہی کا شکار نہ ہو، بلکہ قرآن مجید فرقان حمید پڑھیں، بھی ترجمے کے ساتھ پڑھیں، تفسیر کے ساتھ پڑھیں، سمجھنے کی کوشش کریں، انشاءاللہ الرحمن پھر کیا ہوگا، وقت کے گزرنے کے ساتھ ساتھ پھر وہ جو بزرگان دین کو اللہ تبارک تعالی نے جو لذت عطا فرمائی ہے، جو قرآن کو سمجھنے کا ذوق اور شوق عطا کیا ہے، اللہ تبارک و تعالی بڑا رحمان ہے، رحیم ہے، فضل فرمانے والا ہے، وہ رحمتوں کے دروازے کھولتا ہے، پھر قرآن مجید فرقان حمید کی سمجھ بھی بندے کو آتی ہے، اور پھر وہ کیفیت اور لذت، اور پھر جب بندہ اس ذوق کے اندر قرآن کی تلاوت کرتا ہے کہ میں اپنے رب کے کلام کو پڑھ رہا ہوں، یہ میرے رب کی باتیں، بلکہ نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم نے صحابہ کرام علی مردوان سے فرمایا جو بندہ یہ چاہتا ہو کہ اپنے رب سے کلام کرے، کلام کا شرف پائے، ارشاد فرمایا اسے چاہیے وہ تلاوت قرآن کرے۔ تو تلاوت قرآن کرنے والا ایسا ہی ہے گویا جیسے وہ اللہ تبارک و تعالیٰ سے ہم کلامی کا شرف پا رہا ہو، کتنی بڑی بات ہے۔ اور یہ اسی وقت ہوگا جب ہم اپنے دل سے، اپنے ظاہر سے غفلت کو اتار کر फिर हम तन गोश होकर जब पढ़ेंगे और हमारी तवज्जो इस जानिब होगी तो फिर वाकई देखिए दुनियावी एतबार से कोई बड़े ओहदे मनसब वाला आदमी हो और वो आपके सामने बैठा हो, आपसे बातचीत कर रहा हो, गुफ्तगू कर रहा हो, तो आदमी कैसे बिल्कुल कान लगा के तवज्जो के साथ उसकी बात सुनता है और इधर उधर यूं कह लें कि तवज्जो का बट जाना इसे भी वो बुरा समझ रहा होता है और सामने वाला भी बुरा समझ रहा है। ये तो दुनियावी एतबार से हम किसी ओहदे और मनसब वाले को यूं रिस्पेक्ट दे रहे होते हैं। जब आने मजीद की तिलावत करने वाला बंदा ऐसा है कि वो रब से हम कलामी का शर्फ पा रहा है तो फिर अब उसे कितनी तवज्जो दरकार है कुरान करीम की तिलावत के लिए। फिर जब वो उस अंदाज में तिलावत कुरान करेगा तो यकीनन फिर अल्लाह तबारक व ताला उसके दिल को ईमान से भी भर देगा, हलावत भी नसीब होगी, चाशनी भी नसीब होगी और कुरान मजीद फुरकान हमीद के जो उलूम और मारिफ है वो भी उसके लिए खुलते चले जाएंगे।
मदनी चैनल के नाज़रीन, आज हम मोहब्बत इलाही में कुरान पाक से मोहब्बत के ताल्लुक से सुन रहे हैं और हमारे पास और भी मदनी फूल हैं, और भी बातें हैं। मसाइब और तकालीफ हम में से बहुत सारों को रहती हैं, बीमारियां रहती हैं, इसके ताल्लुक से कुरान पाक की सूरतें मुश्किल कुशा भी हैं, मुश्किलें दूर वाली भी हैं, वो भी इंशाल्लाह हम सुनते हैं। आइए कलाम को शामिल करते हैं, फिर इसके बाद इंशाअल्लाहुल करीम कुछ और गुफ्तगू को बढ़ाएंगे करेंगे। तो हमारे साथ इस सिलसिले में कलाम का भी सिलसिला रहता है, अहमद रजा भाई मौजूद हैं, तो चले फायदा उठाते हैं, अहमद रजा भाई से कलाम सुनते हैं।
तेरे आगा है रा
Oh. تو کیسے بڑے کار ساز مانند شمع تیری طرف لو لگی رہے. آہا کیا خوبصورت کلام. مولانا حسن رضا خان اعلیٰ حضرت رحمۃ اللہ تعالیٰ علیہ کے بھائی ہیں اور بڑا پیارا کلام ان کا ہے یہ, اور اللہ پاک اس میں جو دعائیں دی گئی ہیں وہ ہم سب کے حق میں قبول فرمائیں. ہم مدنی چینل کے ناظرین سن رہے تھے محبت الہی میں قرآن پاک سے محبت کے تعلق سے, اور قرآن پاک میں بیماریوں کے لیے شفا ہے, مصائب اور تکالیف میں یہ مشکل کشا ہے, اور قرآن پاک کی ہر صورت کی اپنی فضیلت ہے اور اس کی الگ شان ہے جو جان مال کی حفاظت کرنے, رنج و غم کو مٹا کر دل میں فرحت اور مسرت داخل کرنے اور مرض سے نجات دلانے کے لیے کافی ہے. آئیے کچھ قرآن پاک کی صورتوں کے فضائل مختصر مختصر سنتے ہیں اور اس نیت کے ساتھ سنتے ہیں کہ آج یہ تہیا کر کے کھڑا ہونا ہے انشاءاللہ کہ قرآن پاک سے اپنے تعلق کو مضبوط کریں گے, قرآن پاک کی تلاوت کریں گے. چنانچہ جنتی زیور جو مکتبۃ المدینہ کی مطبوع کتاب ہے اس میں یہ مختصر مختصر فضائل اس میں سے لکھے گئے ہیں. سورۃ الفاتحہ 100 مرتبہ پڑھ کر جو دعا مانگی جائے قبول ہوتی ہے. سورۃ البقرہ کی تلاوت سے شیطان گھر سے بھاگ جاتا ہے. آیت الکرسی پڑھنے سے محتاجی دور ہو جاتی ہے. سورۃ الکہف کو ہمیشہ پڑھنے والا دجال کے فتنوں سے محفوظ رہے گا. والدین کی قبر پر ہر جمعہ سورہ یاسین کی تلاوت کرنے سے اس کے حروف کی تعداد کے برابر ان کے گناہ بخش دیے جاتے ہیں. سورۃ الدخان پڑھنے سے مشکل دور ہوتی ہے. جو قریب المرگ ہو, موت سے قریب ہو, نظر آ رہا ہو کہ اس کا مرض وصال ہے اور یہ اس مرض میں اب دنیا سے چلا جائے گا, قریب المرگ ہو اس پر سورۃ الجاثیہ کا دم کرنے سے اس کا خاتمہ بالخیر ہو. سورۃ الحجرات کا پڑھنا اور دم کر کے پینا گھر میں برکت کے لیے مفید ہے. سورہ قاف وہ 26 پارے میں جو ہے اس کے پڑھنے سے باغ میں پھلوں کی کثرت ہوتی ہے. سورۃ الرحمن 11 پڑھنے سے تمام مقاصد پورے ہوتے ہیں. سورۃ الواقعہ جو شخص روزانہ پڑھے گا اس کو کبھی فاقہ نہ ہوگا. سورۃ الملک کو ہر رات میں پڑھنے والا عذاب قبر سے محفوظ رہے گا. سورۃ المزمل کو 11 پڑھنے سے ہر مشکل آسان ہو جاتی ہے. سورۃ المدثر کو پڑھ کر حفظ قرآن کی دعا مانگنے سے قرآن پاک کا یاد کرنا آسان ہو جائے گا. سورۃ النازعات پڑھنے سے جانکنی کی تکلیف نہیں ہوگی. سورۃ الضحا پڑھنے سے بھاگا ہوا آدمی واپس آ جائے گا. سورہ علم نشرہ کو جس مال پر پڑھ دیا جائے اس میں خوب برکت ہوگی. سورۃ التین والتین والزیتون یہ 3 پڑھنے سے اخلاق اور کردار بہترین ہوتے ہیں. سورۃ العلق میں جوڑوں کے درد کا علاج ہے. سورۃ القدر جو صبح و شام پڑھے گا اللہ پاک اس کی عزت بڑھا دے گا. سورۃ البینہ برس اور یرقان کا علاج ہے. سورۃ الزلزال 1/4 قرآن کے برابر ہے. جس آدمی یا جانور کو نظر لگی ہو اس پر سورۃ العادیات کا دم مفید ہے. سورۃ القارعہ پڑھنے سے بلاؤں سے حفاظت رہتی ہے. سورۃ التکاثر کو 300 پڑھنے سے بہت جلد قرض ادا ہو جاتا ہے. سورۃ العصر پڑھنے سے غم دور ہو جاتے ہیں. سورۃ الہمزہ اور سورۃ الفیل دشمن کے شر سے حفاظت کے لیے, اور سورۃ قریش جان کی حفاظت کے لیے مجرب ہے. سورۃ الماعون بڑی مشکل کے وقت پڑھنا بہت مفید ہے. سورۃ الکوثر کی تلاوت سے بے اولاد صاحب اولاد ہو جاتا ہے. سورۃ الکافرون 1/4 قرآن کے برابر ہے. سورۃ الاخلاص 1/3 قرآن کے برابر ہے. اس کے بہت فضائل ہیں. سورۃ الفلق اور سورۃ الناس سے جنات شیاطین اور حاسدوں کے شر سے حفاظت رہتی ہے. تلاوت کا جذبہ عطا کر الہی, معاف فرما میری خطا ہر الہی. تلاوت کروں ہر گھڑی یا الہی, بکوں نہ کبھی بھی میں واہی تباہی. کاش یہ دعائیں ہمارے حق میں قبول ہو جائے. یہ تو مختصر مختصر ایک ایک جملے کے اور ایک ایک ورڈ کے فضائل تھے, باقی قرآن پاک مکمل. وَنُنَزِّلُ مِنَ الْقُرْآنِ مَا هُوَ شِفَاءٌ وَرَحْمَةٌ لِّلْمُؤْمِنِينَ تو اس کی ایک ایک آیت آپ پڑھتے چلے جائیں, آپ कि कैफियत तब्दील हो जाएगी कि ये लज्जतें पाने वाले, ये खुश होने वाले, गम दूर करने के लिए इससे बेहतरीन वजीफा कुछ कोई नहीं कि बंदा कुरान पाक की तिलावत से अपने ताल्लुक को मजबूत
करे। यकीनन हमारे असलाफ रहमतुल्लाह अलैहिम का मुबारक अंदाज ऐसा ही होता था। दरअसल हम भी अगर हनीफ भाई अपना जहन बनाने में कामयाब हो जाएं, घर के अंदर हमारे असलाफ ऐसे भी थे जो घर के मुख्तलिफ अफराद जो है ना वो रात को तकसीम कर लिया करते थे। पहले हिस्से में फुलां बेटा तिलावत करेगा 10 सिपारे और दूसरे हिस्से में फुलां बेटा तिलावत करेगा बकिया सो जाएंगे और तीसरे हिस्से में वालिदा उठ के तिलावत करेंगे। पूरी की पूरी रात घर के अंदर कुरान की तिलावत जारी रहा करती थी। आराम भी हो रहा है, तिलावत कुरान भी हो रही है। और फिर आप देखिए ये एहसास जिम्मेदारी है कि हमने अल्लाह तबारक व तआला की मोहब्बत का दम भरते हैं, मुसलमान है तो रब के कलाम से ऐसी मोहब्बत होनी चाहिए। फिर जब उनमें से एक इंतकाल कर जाता है तो बकिया दो बेटे, वालदा फौत होगी तो अब बेटे हजरत अली बिन हसन, हसन बिन सालेह जो है वो अल्लाह इब्न जौजी रहमतुल्लाह अलैह जिक्र फरमाए, दोनों भाई हैं। वालिदा फौत होगी तो दोनों ने वालिदा के हिस्से के सिपारे जो है वो पांच पांच तकसीम कर लिए। 15 सिपारे एक भाई पढ़ता, 15 सिपारे दूसरा भाई पढ़ता। और फरमाते हैं कि जब उनमें से एक का इंतकाल हो गया तो एक भाई पूरे का पूरा कुरान सारी रात के अंदर खत्म किया। यानी यूं कह ले अफराद कम हो रहे हैं लेकिन कुरान की तिलावत उसी तरह जारी हो सारी। तो ये जज्बा हुआ करता था। और बिल्कुल जब बंदे का एक ताल्लुक हो जाता है ना तो फिर बाज़ औकात उसे उसकी कोताहियों पर झंझोड़ भी दिया जाता है, उसे सबक भी दिया जाता है। जैसे हाफिज इब्न रजब हम्बली रहमतुल्लाह तले एक बात जिक्र फरमाते हैं, फरमाते हैं एक शख्स था वो कहते हैं मैं जद्दा में रहता था तो हर वक्त कुरान मजीद की तिलावत में मगन रहता था। फरमाते हैं कि फिर सुस्ती का शिकार हो गया और चंद दिनों तक कुरान मजीद की तिलावत ना कर सका। तो फरमाते हैं अचानक एक दिन हातिफ गैबी की आवाज आई कि अगर तू मुझसे मोहब्बत करता है तो मेरी किताब से मुंह क्यों फेरा, कुरान मजीद से। और साथ में ये भी कहा क्या तूने इसमें मेरी नाराजी नहीं पाई कुरान को छोड़कर, क्या तू मेरी नाराजगी को नहीं पाया तूने। तो फरमाते कि मैंने फिर से जो है ना वो कुरान की तिलावत करना शुरू कर दी। तो अगर बंदे का ताल्लुक मजबूत हो ना, अल्लाह वालों के साथ ताल्लुक हो, तो फिर अगर शैतान कभी बहका देता है, बहला देता है, तो फिर अल्लाह तबारक तआला से तंबीह भी फरमा देता है उस ताल्लुक की बिना पर। इसलिए हमें चाहिए कि नेक लोगों के साथ वाबस्ता रहें, इनके साथ ताल्लुक होना चाहिए, अल्लाह के नेक बंदों के साथ वाबस्तगी होनी चाहिए, इनके साथ मोहब्बत और प्यार का रिश्ता होना चाहिए और अकीदत और एहतराम का रिश्ता होना चाहिए। ये वो एक यूं कह लें अल्लाह तबारक तआला की नेमत है कि इंसान को बहुत सारी गफलतों से निजात अता करती है।
यानी ये आपकी बातों से ये है कि अगर बंदा चाहे अपने घरों में कुरान पाक की तिलावत के ताल्लुक से इस तरह के मामूलात कर सकता है, अपने बच्चों की तरबियत के ताल्लुक से भी ये जरूरी है। भाई सुबह नाश्ते से पहले आपने वो जो है सूरह यासीन शरीफ की तिलावत करनी है, या आप रात को खाना खाने के बाद सूरह मुल्क शरीफ ये फुना बच्चा मुझे सुनाएगा, या फुना बच्चा जो है वो पाव पारी की तिलावत करे, बाकी सारे कान लगा कर सुन रहे हों। तो यानी घरों की बरकतों के लिए भी जरूरी है। हमारे असलाफ के वाकयात में ये भी मिलता है, यानी वो हजरत उमर बिन अब्दुल अजीज के दौर में कुरान पाक की तलावत का इतना जोक और शौक था और एक तरह से यूं कह लीजिए कि एक दूसरे से सबकत ले जाने के लिए पूछा करते थे कि आज आपने कितने पारे तलावत की, वो कहता था मैंने आज दो पारे तलावत की। अच्छा, वो फिर अपने अंदर ये जज्बा रखता था कि आज मैं कल इनसे मिलूंगा तो मैं कहूंगा मैंने तीन पारे तलावत की है। और ये इनका अंदाज होता था। और फिर कुरान पाक की तलावत कब ऐसा अल्लाह की तरफ से लज्जतें और इनको जोक और शौक मिला करता था। सैयद आला हजरत रहमतुल्लाह तआला अलैह इनकी बात की जाए, जो हाफिज कुरान किसी ने लिख दिया तो अब वो लज्जत ऐसी मिली हुई है कि वो हाफिज कुरान कहे कि लाज रखने के लिए आपने एक महीने में कुरान पाक हिफ्ज कर लिया। 30 दिन में कुरान पाक हिफ्ज करना ये यानी एक करामत है कि एक आदमी कुरान पाक पढ़ता है। और फिर ये कुरान पाक का मौजा है कि अब आज का बच्चा बच्चा बच्चे जो है ना कहानियों में बड़ी दिलचस्पी रखते हैं। किड्स मदनी चैनल आता है तो बच्चे जो है ना वो बैठ जाते हैं, वो भेड़िया था तो सांप था तो वो था, तो ये किड्स मदनी चैनल के जरिए भी हम देखते हैं कि बच्चे कहानियों में बड़ी दिलचस्पी लेते हैं। लेकिन फिर भी इतनी कहानियों में दिलचस्पी लेने के बावजूद भी उन कहानियों को जबानी याद करना और मिनोअन याद करना, जो कहा गया उसके मुताबिक कहे के मुताबिक याद कर लेना, जबकि दिलचस्पी भी है नहीं कर पाता, लेकिन कुरान पाक का ये एक यूं कह लीजिए कि करामत है ये अल्लाह पाक ने, अगरचे उनकी मादरी जबान भी नहीं होती, जैसे हमारे पाको हिंद रहने वालों की मादरी जबान अरबी नहीं है, वो गैर अरबी बोलते हैं, लेकिन वो कुरान पाक अरबी में छोटे छोटे बच्चों को अल्हम्दुलिल्लाह वो याद होता है, कहाँ वक्फ है, कहाँ जज़्म लगा हुआ है, कहाँ ज़बर है, कहाँ ज़ेर है, कहाँ पेश है, और सारी चीज़ों के साथ कुरान पाक को याद कर लेते हैं। तो ये अल्लाह पाक की तरफ से करम होता है, और बंदा अगर कुरान से अपने ताल्लुक को मजबूत कर ले तो फिर उसको दुनिया में भी बड़ी सुकून मिलता है, और आखिरत में सुकून इंशाअल्लाहुल करीम वो रब की रहमतों से पाएगा। वो है ना, तो पढ़ और जन्नत के मनाजिल तय करता चला जा, तो वो जहां तेरा खत्म होगा वो जन्नत की वो सारी मनाजिल तेरी होंगी। लेकिन आज हमारी हालत ये है कि जब कौलो कसम में किसी बात में तकरार हो जाती है, नौबत लड़ाई झगड़े तक आती है, तो फिर हम कुरान पाक को उठाते हैं, हाथों में उठाकर कसमें खाते हैं, और जुजदान अच्छा सा लगाते हैं, इतर उसको लगाते हैं, ऊपर सजा लेते हैं, ताकों में रख देते हैं, लेकिन पढ़ने की तौफीक नहीं मिलती। तो ये एक डरने वाली सूरत भी है कि हम कुरान से अपने ताल्लुक को मजबूत क्यों नहीं कर पा रहे। क्या ऐसा तो नहीं खुदा ना खास्ता कि मेरे रब की तरफ से मुझसे ये कुरान पाक की तिलावत की तौफीक छीन ली गई है? कहीं ऐसा तो नहीं? हरगिज़ ऐसा नहीं होगा इंशाल्लाह। हम अपने आप को इस बात के लिए तैयार करते हैं, अपने घरों में बरकत लानी है ना, सबसे बड़ा वजीफा, सबसे बड़ा वजीफा ये है कि कुरान पाक की तिलावत करें। अब दस्तरखान बिछा हुआ है तो उससे पहले अमीर अहले सुन्नत की तरगीबात हैं कि वो अगर जैसे दर्स देना है घर दर्स के लिए, तो अब घर दर्स के लिए तरीका ये है कि आप दस्तरखान बिछा हुआ है, आप अपने किसी एक बेटे को आज जिम्मेदारी दे दें कि बेटा आपने एक रिवायत सुनानी है हमें, गीबत की तबाहकारियों से, नेकी की दावत के से, या मकतबतुल मदीना की किसी किताब से, रिसाले से आपने एक रिवायत सुनानी है, वो एक रिवायत सुनकर फातिहा पढ़ के और फिर खाना खाने बैठ जाए, तो यूं है कि घर दर्श भी हो गया। इसी तरह कुरान पाक की तिलावत का भी सिलसिला हो सकता है, दुरूद पाक का भी सिलसिला हो सकता है। तो अल्लाह पाक हम सबको कुरान पाक की तिलावत का ज़ौक भी दे, शौक भी दे, जो हमारे असलाफ का अंदाज था उनको लज्जतें मिलती थी। अल्लाह पाक हमें भी कुरान की तिलावत से ऐसा करीब कर दे कि बस हम उसी के होकर रह जाएं और वही लज्जतें और सुकून पाएं। अल्लाह पाक कुरान की बरकतों से हमारे घरों पर अपनी रहमतों की बारिशें नाजिल फरमाएं, हमारी कब्रों पर अपनी रहमतों की बारिशें नाजिल फरमाएं जब हम मर जाएं, और हमारे जो मरहूमीन हैं उनकी कब्रों पर अल्लाह पाक कुरान के अनवार से उनकी कब्रों को रोशन और मुनव्वर फरमाएं। आमीन बिजाहिन नबीजिल अमीन सल्लल्लाहु अलैहि वालिहि वसल्लम, सल्लु अलल हबीब सल्लल्लाहु अला मुहम्मद।
महब्बत